یہی وہ سبق ہے جو میں نے مکے اور مدینے کی بستی میں پڑھا، یہی سبق پڑھنے میں الحمرا آیا، کاش باقی لوگ بھی یہ سبق پڑھ لیں۔ مسلمانوں کے عروج کی منزل ایمان و اخلاق کی شاہراہ سے گزرے بغیر نہیں آتی، کاش لوگ مزید تباہی سے پہلے یہ حقیقت سمجھ لیں، کاش لوگ مزید بربادی سے پہلے اس قانون الہی کو سمجھ لیں۔ عبداللہ اپنے ارد گرد سے بے نیاز دور آسمان پر نگاہ گاڑے یہ الفاظ ادا کر رہا تھا۔ شام کے سائے ڈھلتے جا رہے تھے، سورج کی روشنی مدھم ہو چکی تھی۔ داؤد نے گھڑی پر نظر ڈالتے ہوئے کہا، مجھے آپ سے بہت کچھ کہنا ہے، بہت کچھ پوچھنا ہے، بہت کچھ سمجھنا ہے، وہ بتانا ہے جو شاید میں زندگی میں کبھی کسی کو نہیں بتاتا، لیکن آج آپ کی باتیں سن کر آپ کو بتانا چاہتا ہوں۔ لیکن میری بات لمبی اور تفصیلی ہے اور ہمارے پاس اب اتنا وقت نہیں ہے، وہ لڑکی بھی آپ کی منتظر ہوگی، مجھے تو لگتا ہے کہ آپ سے ملنے کے لیے آپ کے وطن آنا پڑے گا، کئی دن آپ کے ساتھ رہنا پڑے گا، مجھے آپ کو بہت کچھ بتانا ہے۔ عبداللہ جن خیالوں میں تھا وہاں اس نے داؤد کی بات کو پوری توجہ سے نہیں سنا۔ دوسری طرف جب داؤد یہ سب کچھ کہہ رہا تھا تو اس کے چہرے پر عجیب سی کیفیات تھیں، وہ جن رازوں کا امین تھا جنہیں وہ عبداللہ کے سامنے کھولنا چاہتا تھا، وقت کی ڈور اسے ان پر سے پردہ اٹھانے سے باز رکھ رہی تھی۔ وہ اٹھتے ہوئے بولا، چلیے اس لڑکی سے ملنے، ورنہ دیر ہو جائے گی، آپ کو واپس ہوٹل جا کر سیشن میں شریک بھی ہونا ہے۔ نبیہ چائے تیار ہے، میز پر آ جائیے، امی آپ بھی آ جائیں۔ سارا نے سرگوشی کے انداز میں گفتگو کرتی ہوئی اپنی ساس اور اپنی نند کو شام کی چائے کی تیار ہونے کی اطلاع دی۔ اس کے چہرے پر بڑی خوشگوار مسکراہٹ تھی۔ اس کی ساس نے برا سا منہ بنا کر اچھا کہا، مگر اٹھی نہیں۔ سارا نے بہت محبت سے نبیہ کی طرف دیکھتے ہوئے کہا، آج تو ہماری نبیہ گھر پر آئی ہے، ہم اکٹھے چائے پیئیں گے اور ڈھیر ساری باتیں کریں گے۔ وہ دونوں پھر بھی خاموش بیٹھی رہیں۔ سارا کو اپنی بات کا کوئی جواب نہیں ملا تو بھی ان کے انتظار میں وہیں کھڑی رہی۔ ساس نے اسے وہیں کھڑے دیکھا تو درست لہجے میں کہا، کیا تم ہم دونوں ماں بیٹی کو بات بھی نہیں کرنے دو گی؟ نہیں امی، ایسی کوئی بات نہیں، دراصل چائے ٹھنڈی ہو رہی ہے، سارا نے کچھ شرمندہ ہوتے ہوئے وضاحت پیش کی۔ بھائی ٹھنڈی ہو جائے تو دوبارہ گرم کروا دینا، تم نے کون سا خود چائے گرم کرنا اور بنانا ہے، یہ تو نوکروں کا کام ہے۔ لیکن تم نے کبھی نوکر دیکھے ہو تو تمہیں یہ بات سمجھ میں آئے نا، نبیہ نے چپتے ہوئے لہجے میں کہا۔ سارا مجرموں کی طرح سر جھکائے ہوئے خاموشی سے کھڑی رہی۔ ہاں انہوں نے نوکر تو ساری زندگی نہیں دیکھے تھے، لیکن میرے معصوم بیٹے کو دیکھ لیا تھا، اسے اپنی اداؤں سے اس طرح سے اپنے جال میں پھنسایا کہ ہر رشتہ ٹھکرا کر ہمیں مجبور کر دیا کہ انہی کو گھر میں لائیں۔ اب کیا کریں، آج کل کی لڑکیوں کی آنکھوں میں تو حیا ہی نہیں ہے۔ یہ کہتے ہوئے انہوں نے نبیہ کی تائید حاصل کرنے کے لیے اس کی طرف دیکھا، مگر وہ یہ بھول گئی کہ ان کی اپنی بیٹی نے اپنے کلاس فیلو سے محبت کی شادی کی تھی۔ بیچاری نبیہ کیا جواب دیتی، وہ اتنا کہہ کر رہ گئی، امی پسند کی شادی کوئی گناہ تو نہیں ہوتی، بھائی نے کر لی تو کیا ہوا؟ امی میں تو شادی سے پہلے کبھی حمزہ سے ملی بھی نہیں تھی۔ نبیہ کی بات سے کچھ حوصلہ پا کر سارا نے اپنی صفائی دینے کی کوشش کی تو وہ جھنجھلا اٹھی، ہاں ہاں بھائی تم تو ایسی حور پری تھی کہ میرے بیٹے کی ایک نظر پڑی اور وہ होश और हवास खो बैठा। बीबी जाने दो, मैं तुम्हें और तुम्हारी मां के करतूतों को खूब जानती हूं। मुझे पता है कि उसने क्या किया था कि तुम्हारे बाप ने खुदकुशी कर ली थी। आप ऐसा तो ना कहें, मेरी अम्मी ने तो कुछ नहीं किया, सारा रूहान सी होकर बोली। जो किया वो हमको अच्छी तरह पता है, जरा अपनी मां से जाकर पूछो। सारा के दिल पर एक तीर लगा, वो अपनी मां की तौहीन बर्दाश्त नहीं कर सकी और रोती हुई कमरे से बाहर चली गई। उसकी सास उसे बाहर जाता हुआ देखती रही, फिर बेटी से बोली, ए लो, यहां कोई सच भी नहीं बोल सकता। नबीहा का मूड भी खराब हो चुका था, वो बेजारी से बोली, अम्मी थोड़ी देर के लिए मैं आती हूं, इसमें भी यह मनहूस सूरत सारा मूड खराब कर देती है। अब इसका क्या करें, तुम्हारे भाई की पसंद है, सास भी चिढ़कर बोली। छोड़े अम्मी, अब चलें चाय पी लेते हैं, सर भारी हो रहा है। हाँ चलो बेटा, अब तो इस घर में मेरा सर भी हर वक्त भारी रहने लगा है। ये कहकर दोनों चाय की मेज की तरफ जाने के लिए उठ गई। अब्दुल्ला और दाऊद सोवेनियर शॉप पहुंचे तो वो लड़की अभी तक वहीं बैठी हुई किताब पढ़ रही थी। दाऊद ने अब्दुल्ला के कान में सरगोशी की, मेरा ख्याल था कि ये जा चुकी होगी, 500 यूरो बहुत बड़ी रकम होती है। अब्दुल्ला ने भी नीची आवाज में जवाब दिया। वो दोनों चलते हुए लड़की के करीब पहुंचे तो उसने नजर उठाकर इन दोनों को देख लिया। उसके चेहरे पर रौनक आ गई। कला बंद होने का वक्त हो रहा है, मेरा ख्याल था कि शायद आप लोग लौट कर नहीं आएंगे। लड़की के चेहरे से वाकई खुशी झलक रही थी, मिलने वाली मुतवक्के रकम की खुशी। सिनियोरिटा, हमने 2 घंटे का वादा किया था और 2 घंटे में लौट कर आ गए, और आपको यहां देखकर बहुत खुश हुए। ये लीजिए मजीद 200 यूरो। अब्दुल्ला ने बटवे से 200 यूरो के नोट निकालकर लड़की की तरफ बढ़ाए। लड़की ने झिझकते हुए हाथ आगे बढ़ाया और नोट थाम लिए। उसके चेहरे पर हल्की सी निदामत के आसार थे। वो अटकते हुए बोली, वो दरअसल मेरी तालीम के अखराजात मुलाजमत से पूरे नहीं हो रहे थे, इसलिए मुझे किसी ने मशवरा दिया था कि ये कम वक्त में बहुत सारे पैसे कमाने का सबसे आसान जरिया है। मैं इस तरह की लड़की, आपके मजीद 200 यूरो मेरे पास हैं, अगर आपने किताब पढ़ ली है तो आपको ये 200 यूरो भी मिल सकते हैं, क्या मैं 1-2 बातें पूछ सकता हूँ? अब्दुल्ला ने उसकी बात पूरी नहीं होने दी, वो उसे शर्मिंदगी से बचाना चाह रहा था। आप मोर मुसलमान हैं ना? लड़की ने अब्दुल्ला की बात का जवाब देने के बजाय खुद ही एक सवाल कर डाला। जी मैं मुसलमान हूं, जिन्हें आपके यहां मोर कहा जाता है। लड़की ने दाऊद की तरफ देखा, उसे ख्याल हुआ कि यह मुसलमान नहीं है। दाऊद को अंदाजा हो गया कि वो उसके मुतालिक पूछना चाह रही है। उसने मुस्कुराते हुए कहा, मैं पहले यहूदी था, अब अल्हम्दुलिल्लाह मुसलमान हो गया हूं, मैं मोर हो गया हूं, मेरा नाम दाऊद है। ये अब्दुल्ला साहब हैं, बहुत बड़े स्कॉलर हैं, बहुत बड़े आदमी हैं, आप खुश नसीब हैं कि आपकी इनसे मुलाकात हो गई। लड़की ने बेयकीनी के अंदाज में दाऊद को देखा, फिर अब्दुल्ला को गौर से देखने लगी। अब्दुल्ला कहीं से भी कोई गैर मामूली शख्स नहीं लग रहा था। इससे पहले वो लड़की अब्दुल्ला के बारे में मजीद कुछ पूछती या कहती, अब्दुल्ला ने फौरन एक सवाल पूछते हुए मौजू बदल दिया। आपका नाम क्या है सेनियोरिटा? मेरा नाम मार्गरेट है। आपने इस किताब को पढ़कर अगर कोई बात समझी है तो वो बता दें। मैं पैदाइशी तौर पर कैथोलिक हूं, लेकिन अब मैं किसी मजहब और खुदा को नहीं मानती, मार्गरेट ने जवाब देने के बजाय اپنی بات کہی۔ عبداللہ خاموش رہا، داؤد بھی خاموش تماشائی کی طرح دونوں کی گفتگو سننے لگا۔ کچھ دیر خاموشی رہی، پھر لڑکی خود ہی کتاب کے اہم مضامین کا خلاصہ کرنے لگی۔ اللہ کے سوا کوئی معبود نہیں، وہ بہت رحم کرنے والا اور معاف کرنے والا ہے، اس کے ساتھ کسی کو شریک نہ کرو۔ موسیٰ اور عیسیٰ اللہ کے پیغمبر تھے، اللہ کے آخری پیغمبر محمد صلی اللہ علیہ وسلم تھے۔ ان کی تعلیم وہی تھی جو پچھلے پیغمبروں کی تھی، کہ ایک اللہ کی عبادت کرو، لوگوں کے ساتھ عدل و احسان سے پیش آؤ، لوگوں پر اپنا مال خرچ کرو، بری باتوں سے دور رہو، ناحق قتل نہ کرو، زنا مت کرو، کسی پر ظلم اور زیادتی مت کرو۔ لڑکی یہ کہہ کر خاموش ہو گئی۔ وہ سوچ سوچ کر بول رہی تھی، مگر اس نے بڑی خوبی سے مختصر کتاب کے بیشتر مضامین کا خلاصہ بیان کر دیا تھا، لیکن اس سے عقیدہ آخرت کا بیان رہ گیا تھا۔ عبداللہ نے اس کمی کو محسوس کر لیا اور بٹوے سے مزید 200 یورو نکالے اور لڑکی کی طرف بڑھاتے ہوئے کمال مہارت سے اس کی بات کو آخرت کے ذکر سے جوڑ دیا، اور یہ کہ کبھی غلطی ہو جائے تو اللہ سے معافی مانگ لو، وہ بہت معاف کرنے والا رحم کرنے والا ہے، اور یقین رکھو کہ جب تم اس طرح زندگی گزارو گے تو اللہ رب العالمین جو تمہارا رب ہے تمہیں مرنے کے بعد ہمیشہ کی زندگی دے گا، جہاں تم ابدی طور پر اس کی نعمتوں کے باغ میں جیو گے۔ یہ کہتے ہوئے عبداللہ نے پیسے دینے کے لیے مارگریٹ کی طرف اپنا ہاتھ بڑھایا تھا، مگر اس کا ہاتھ آگے نہیں بڑھا۔ عبداللہ نے زبردستی اس کی مٹھی میں پیسے رکھ دیے، پھر اسے مخاطب کرتے ہوئے اپنی بات جاری رکھی، اور یہ کہ مارگریٹ، وہاں تم ہمیشہ جوان رہو گی، کبھی بوڑھی نہیں ہوگی، ہمیشہ ہنسی نظر آؤ گی، تمہارا حسن کبھی نہیں مرجھائے گا، تمہیں کبھی پیسوں کی کمی نہیں ہوگی، جو تمہارا دل چاہے گا تمہیں دیا جائے گا، اور جو چیز مانگو گی تمہیں ملے گی، یہ تمہارے رب کا تم سے وعدہ ہے، وہ اپنے وعدے کے کبھی خلاف نہیں کرتا۔ عبداللہ کے لہجے میں اتنی تاثیر تھی کہ مارگریٹ کی آنکھوں سے آنسو بہنے لگے۔ داؤد کی اپنی کیفیت بھی عجیب ہو گئی، اسے ایسا لگا کہ جنت کی یہ بشارت مارگریٹ کو نہیں اسے دی جا رہی ہے۔ مارگریٹ ٹھہرے ہوئے انداز میں بولی، یہ سب کیا بہت عجیب نہیں ہے؟ سینیوریٹا، اس دنیا میں کیا عجیب نہیں ہے؟ تم غور کرو، چند برس پہلے تم کچھ بھی نہیں تھی، پھر تم اپنے والدین کے گھر پیدا ہو گئیں، کیا یہ عجیب نہیں ہے؟ تم کھانا کھاتی ہو، وہ ہضم ہو کر تمہارے جسم کا حصہ بن جاتا ہے، ذرا سوچو، کھانا مارگریٹ میں تبدیل ہو جاتا ہے، کیا یہ عجیب نہیں ہے؟ میں ذہن میں ایک بات سوچتا ہوں، پھر اپنی زبان سے اسے الفاظ کی شکل ادا کرتا ہوں، یہ الفاظ ہوا کے دوش پر تمہارے کانوں تک پہنچتے ہیں، پھر تمہارا ذہن میرے ذہن کی بات سمجھ لیتا ہے، کیا یہ عجیب نہیں ہے؟ عبداللہ کے الفاظ محض الفاظ نہیں تھے، وہ حقیقتیں تھیں جن کو فراموش کر کے ہر شخص جیتا ہے، اس لیے کہ یہ سارے حقائق بہت عجیب سہی مگر بہت عام تھے۔ لیکن عبداللہ کے بیان کرنے سے مارگریٹ کو ان عام چیزوں کا خاص اور عجیب ہونا سمجھ میں آ رہا تھا۔ سینیوریٹا، اس دنیا میں غافل بن کر رہو گی تو یہاں سب معمول کی بات ہے، اور عقل مند بن کر جیو گی تو ہر چیز عجیب ہے۔ ویسے یہ بتاؤ، تم خدا کو کیوں نہیں مانتی؟ پتہ نہیں، بس مجھے یقین نہیں آتا، اس نے کھوئے کھوئے انداز میں جواب دیا۔ سوچتی رہو، غور کرتی رہو، یقین آ جائے گا۔ اچھا، مارگریٹ قدرے تعجب سے بولی، میں جب یہ سوال اپنے والدین اور اپنے پادریوں سے کرتی تھی تو وہ کہتے تھے کہ सोचना छोड़ दो, यकीन आ जाएगा। सिन्योर, मगर आप कह रहे हैं कि सोचती रहो, यकीन आ जाएगा। अब्दुल्ला ने अपना कार्ड उसे देते हुए कहा, जो इंसानों की तरफ बुलाते हैं वो सोचने से मना करते हैं, जो अल्लाह परवरदिगार की तरफ बुलाते हैं वो सोचने पर आमादा करते हैं। सोचती रहो, और जब सवाल पैदा हो या यकीन आ जाए तो मुझसे राब्ता करना। ये कहते हुए अब्दुल्ला ने अपना विजिटिंग कार्ड निकालकर मार्गरेट के हाथ में रख दिया। जमीला सर पकड़े बैठी थी, उसके सामने सारा बैठी हुई थी, बराबर में सभा भी परेशान बैठी थी। सारा हिचकियां लेकर रोए जा रही थी और सभा उसे चुप कराने की नाकाम कोशिश कर रही थी। जमीला को समझ में नहीं आ रहा था कि सारा को कैसे तसल्ली दे। जमीला की जिंदगी में खुशियों के लम्हे बहुत कम आए थे, खासकर शौहर के बाद तो उसकी जिंदगी सिवाय आसमाइश के कुछ नहीं रही थी। ऐसे में मजहब से उसे गहरा ताल्लुक पैदा हो गया था। यही ताल्लुक उसने अपनी औलाद में भरपूर तरीके से पैदा करने की कोशिश की थी। जितना दीन वो जानती थी उतना दीन औलाद को सिखाने की कोशिश की। कम से कम नमाज रोजे की पाबंद उसकी तमाम औलाद थी। सबसे बढ़कर उसे ये खुशी थी कि उसके दोनों बेटे नमाजों के पाबंद थे। जब से ये बेटे जवान हुए थे उसकी उम्मीदें भी दोबारा जवान हो गई थी कि जिंदगी बेहतर हो जाएगी। उसकी ख्वाहिश थी कि उसके बेटे जल्द से जल्द बरसरे रोजगार हो जाएं, मगर उनकी तालीम बस वाजिबी सी थी, न सिफारिश थी न ताल्लुकात। ऐसे में रोजगार कहाँ से मिलता है? मगर चलिए रोजगार न था, ये उम्मीद तो थी कि आज नहीं कल कुछ न कुछ काम मिल ही जाएगा। उसकी उम्मीदों के दिए उस वक्त मजीद रोशन हो गए जब सारा की शादी इतनी अच्छी जगह हो गई। एक तो शौहर के भाई के खानदान से टूटे हुए रिश्ते जुड़ गए, और दूसरे एक खाते पीते घराने में बेटी की शादी से ये उम्मीद पैदा हो गई कि दूसरी बेटी के लिए भी अच्छा बर मिलने में सहूलत होगी। मगर इसके बाद ऐसा लगा कि उसकी खुशियों को नजर लगना शुरू हो गई। अव्वल तो बेटों की मुलाजमत का कुछ नहीं हुआ। जुनैद को मुलाजमत मिली भी तो बहुत मामूली सी, जबकि बड़ा बेटा साद कुछ ऐसे लोगों में उठने बैठने लगा जिससे उसके मिजाज में शिद्दत आने लगी। वो घर से गायब भी रहने लगा। एक आध दफा उसके पास असला भी नजर आया, और अब तो वो मुस्तकिल घर से जाने की बातें कर रहा था। फिर सारा जो शादी के शुरू में बहुत खुश थी, अब घर आती तो चेहरे पर वो रौनक नहीं नजर आती थी। उस पर मजीद आज सारा ने जो कहानी सुनाई वो उसके दिल को टुकड़े टुकड़े कर गई। अम्मी, आपने ऐसा क्या जुर्म किया था जिसकी सजा हमें मिल रही है? चची मुझे जो चाहे कह लेती, बल्कि मैं तो उनकी बातें अरसे से सुन रही थी, मगर कभी आपसे कुछ नहीं कहा कि आपको तकलीफ ना हो। मगर कल जो कुछ उन्होंने आपके बारे में कहा, अब्बू की वफात के बारे में कहा, वो मुझसे बर्दाश्त नहीं हो रहा। आखिर अब्बू और आपके बीच क्या बात हुई थी? आपने तो हमें ये बताया था कि अब्बू का हार्ट अटैक से इंतकाल हुआ है। वो ये कह रही थी कि अब्बू ने खुदकुशी की थी और उसकी वजह आपके करतूत। सारा ने बात अधूरी छोड़ दी और दोबारा फूट फूट कर रोने लगी। क्या वजह बताई है समीना ने तुम्हें? वो हमजा की माँ है, मेरी देवरानी है, उसे कुछ तो खुदा का खौफ करना चाहिए। सारा ने कोई जवाब नहीं दिया, वो खामोश रही। सबा गुस्से में बोली, सारा बाजी, चची बिला वजह अम्मी पर झूठा इल्जाम लगा रही है। हमारी अम्मी तो इतनी नेक है, सारा मेरी बेटी समीना जो कुछ कह रही है वो उसके अपने दिल की खराबी है। उसने असल बात को कुछ से कुछ करके तुमको बताया है, लेकिन अब जरूरी हो गया है कि मैं हकीकत से तुम्हें आगाह कर दूं। मैं ये बात तुम सबको बताना चाहती थी, मगर मुझे शर्म आती थी। मगर मुझे नहीं खबर थी कि तुम्हारी जिंदगी में मेरी वजह से इतनी मुश्किल आ जाएगी। मैं तो समझ रही थी कि शफकत भाई और समीना कुछ हया का मामला करेंगे, मरहूम भाई की इज्जत का लिहाज करेंगे, मगर उन्होंने तो हद कर दी। अम्मी चचा ने तो कुछ नहीं कहा, बस ये चची ही हैं। उनको मेरा उस घर में जाना पहले दिन ही से पसंद नहीं आया। बात बात पर मेरे साथ बुरा सलूक करती हैं। हमजा ना हो तो मेरा उस घर में सांस लेना दुश्वार हो जाए। लेकिन आप मुझे बताइए कि आपके और अब्बू के बीच क्या हुआ था। जमीला ने गर्दन झुका ली और गहरी सोच में डूब गई। फिर उसने एक हतमी फैसला करके गर्दन उठाई। जो बोझ अरसे से उसके सीने पर था उसने उतारने का फैसला कर लिया। कॉन्फ्रेंस का आखिरी सेशन शुरू हो चुका था। दुनिया के अहम और नुमाइंदा मजाहिब इस्लाम, मसीहियत, यहूदियत, हिंदू मत, बुद्ध मत वगैरह की नुमाइंदगी करने वाले अहले इल्म अपनी कुर्सियों पर मौजूद थे। हाजरीन की एक बड़ी तादाद वसी ऑडिटोरियम में मौजूद थी। पिछले दो दिनों में लोग उनकी तकरीरें सुन चुके थे। अब्दुल्ला भी इस्लाम के नुमाइंदे के तौर पर स्टेज पर मौजूद था। आज शाम कॉन्फ्रेंस का आखिरी सेशन था। तमाम मुकर्ररीन अपनी अपनी तकारीर पहले ही कर चुके थे, जबकि अब्दुल्ला की तकरीर सुबह के सेशन में थी जिसका मौजू इस्लाम और आलमी अमन था। सवालात का सेशन शुरू हुआ तो मेजबान ने कहा, दहशतगर्दी इस वक्त मगरबी दुनिया का सबसे बड़ा मसला है। मुसलमानों का एक नुमाइंदा होने के नाते मैं अब्दुल्ला साहब से पूछना चाहता हूं कि इस बारे में उनकी क्या राय है। अब्दुल्ला ने माइक हाथ में लेकर बोलना शुरू किया, मेरे ख्याल में यह मसला उस वक्त तक खत्म नहीं होगा जब तक मुसलमानों को उनकी असल हैसियत याद न दिलाई जाए। मुसलमानों को ये बात याद दिलाने की जरूरत है कि खत्मे नबुव्वत के बाद वो 1,24,000 अंबिया के कायम मकाम हैं। नबी अल्लाह ताला का काम करते हैं, यानी उनकी हिदायत बंदों तक पहुंचाते हैं। दुनिया में उनकी सारी फजीलत इसी बिना पर है। लेकिन ये एक फजीलत ही नहीं, एक बहुत बड़ी जिम्मेदारी भी है। वो इस मामले में कोई इज्तिहादी मामला भी ऐसा कर जाएं जो अल्लाह की मंशा के खिलाफ हो तो अल्लाह ताला नाराज होकर हजरत यूनुस अलैहिस्सलाम की तरह उनको मछली के पेट में बंद कर देते हैं। मुसलमानों ने इस वक्त दावत का वो काम छोड़ रखा है जो दुनिया में उनके सिवा कोई नहीं कर सकता। इसलिए अल्लाह ताला ने नाराज होकर इनको मसाइल और मगलूबियत के पेट में बंद कर रखा है। मुसलमानों की लीडरशिप अगर इनको सही बात बता दे और मुसलमान तौबा करके दुनिया को दीन का पैगाम पहुंचाना शुरू कर दें तो मुसलमानों का भी भला होगा और दुनिया का भी। अब्दुल्ला के जवाब के बाद मेजबान ने हाजरीन की तरफ देखते हुए कहा, क्या किसी को कोई सवाल करना है? एक प्रोफेसर खड़े हुए और अब्दुल्ला से सवाल करने लगे। बर्नर्ड ल्यूइस के मुताबिक, जो मगरिब में इस्लामी तारीख पर सबसे बड़ी अथॉरिटी हैं, इब्तदाई 1,000 बरस में इस्लाम की बेशतर फतूहात मसीही ममालिक पर मुश्तमिल थी। جن پر مسلمانوں نے قبضہ کیا، عراق، شام، فلسطین، مصر، شمالی افریقہ، اسپین، ترکی اور مشرقی یورپ کے ممالک دراصل مسیحی ممالک تھے۔ مسلمانوں نے نہ صرف ان پر قبضہ کیا بلکہ ان کی مسیحی آبادی کو مسلمان کر لیا۔ مسلمانوں نے یہی کچھ دوسرے مذاہب کے ماننے والوں اور ان کے علاقوں کے ساتھ کیا۔ کیا اس سے یہ ثابت نہیں ہوتا کہ اسلام تلوار اور طاقت کے زور پر پھیلا ہے؟ سوال ختم ہوا اور پورا ہال تالیوں سے گونج اٹھا۔ تالیوں کی گونج ختم ہوئی تو عبداللہ بولنا شروع ہوا۔ اسلام تلوار کے زور پر پھیلا، یہ جملہ ایک مسیحی ذہن سے اسلام کو دیکھنے کا نتیجہ ہے۔ تاریخ میں مسیحی مذاہب زیادہ تر مسیحی مبلغین کی کوششوں سے مختلف علاقوں کے عوام الناس میں پھیلا، اور ان علاقوں میں مسیحی مذاہب کا سیاسی اقتدار بہت بعد میں قائم ہوا۔ اس لیے جب لوگ اسلام کی تاریخ کا مطالعہ کرتے ہیں اور یہ دیکھتے ہیں کہ مسلمانوں کی فتوحات اور وہاں کے لوگوں کے قبول اسلام کے واقعات ایک ساتھ پیش آئے، تو ان کو غلط فہمی ہو جاتی ہے کہ مسلمانوں نے تلوار کے زور پر لوگوں کو اسلام میں داخل کیا۔ تاریخ کو ویسے ہی دیکھیے جیسی وہ ہے۔ جن زیادہ تر علاقوں کا آپ نے ذکر کیا ہے وہ اس زمانے کی دو سپر پاورز یعنی رومی اور ایرانی سلطنت کے حصے تھے۔ پیغمبر اسلام صلی اللہ علیہ وسلم نے بہت سی دیگر ریاستوں کے ساتھ ان دونوں کے حکمرانوں کو بھی اسلام کی دعوت کے خطوط بھیجے تھے۔ میں اپنی بات پھر دوہرا رہا ہوں، آپ نے دعوتی خطوط لکھے تھے، فوجی لشکر نہیں بھیجے تھے۔ مگر ایرانی سلطنت کے حکمران کسرا نے پیغمبر اسلام صلی اللہ علیہ وسلم کے خط کو چاک کر کے یمن میں موجود اپنے گورنر کو آپ کو گرفتار کرنے کا حکم دے دیا، جبکہ رومی حکومت کے گورنر شرجیل نے آپ کے سفیر کو قتل کر دیا۔ یہ گویا دونوں سپر پاورز کی طرف سے اعلان جنگ تھا۔ اس اعلان جنگ کے جواب میں مسلمانوں نے بھی جنگی اقدامات کیے۔ یوں جنگوں کا سلسلہ شروع ہوا اور چند برسوں میں ایرانی سلطنت مکمل طور پر ختم ہو گئی، اور رومی سلطنت کو ان تمام علاقوں سے نکلنا پڑا جن کا آپ نے ذکر کیا ہے۔ لیکن آپ دیکھیے کہ اس کے برعکس مسلمانوں نے حبشہ کے خلاف کوئی فوجی کارروائی نہیں کی، کیونکہ ان کی طرف سے مسلمانوں کے خلاف کسی دشمنی کا مظاہرہ نہیں کیا گیا، اور آج کے دن تک حبشہ کی آبادی مسیحی ہے۔ جبکہ دوسری طرف قیصر نے شام سے ہاتھ دھونے کے بعد مسلمانوں سے صلح کر لی تو مسلمانوں نے بھی روم پر مزید حملے نہیں کیے، اور رومی سلطنت کئی صدیوں تک باقی رہی۔ ہاں، ایرانی مسلسل لڑتے رہے، جواب میں مسلمانوں کو مقابلہ کرنا پڑا، اور آخرکار ان کی پوری سلطنت کا خاتمہ کر دیا گیا۔ یہ تو تھا جنگوں کا پس منظر۔ اب آئیے ان علاقوں کے باشندوں کے قبول اسلام کی طرف۔ سوال یہ ہے کہ مسلمانوں نے کیا ان علاقوں کے لوگوں کی گردن پر تلوار رکھ کر ان سے اسلام لانے کا مطالبہ کیا؟ تاریخ اس کی مکمل ترتیب کرتی ہے۔ لوگوں کو اپنے مذہب پر قائم رہنے کی مکمل آزادی تھی، مگر لوگ ایرانیوں اور رومیوں کے ظلم سے اتنے تنگ تھے کہ نئے حکمران یعنی مسلمان ان کو اپنے نجات دہندہ لگے۔ اس پر مسلمانوں کا وہ حسن سلوک اور رعایا کے ساتھ وہ عدل و انصاف جس کی مثال نہیں مل سکتی ان کو متاثر کر گیا۔ انہوں نے مسلمانوں کے مذہب کا ہمدردی سے مطالعہ کیا۔ خاص کر مسیحیوں کا معاملہ یہ تھا کہ ان کی کتاب آنے والے نبی کی پیشگوئیوں سے بھری ہوئی تھی، اس لیے وہ بلا تردد آخری پیغمبر پر ایمان لے آئے۔ اس زمن کی آخری بات یہ ہے کہ اسلام میں لوگوں پر زبردستی نہیں کی جاتی۔ قرآن کا فیصلہ ہے کہ دین کے معاملے میں کوئی زبردستی نہیں۔ ایسے مذہب کے پیروکار کیسے لوگوں کو زبردستی اپنے دین میں داخل کر سکتے ہیں؟ اس لیے اطمینان رکھیے کہ تاریخ میں ایسا کبھی نہیں ہوا کہ مسلمانوں نے زبردستی دوسروں کو مسلمان بنایا ہو۔ مسلمان کچھ بھی کر سکتے ہیں، یہ کام کبھی نہیں کر سکتے، اور کبھی کریں گے تو یہ اسلام کے خلاف ہوگا۔ عبداللہ خاموش ہوا تو ہال میں تالیوں کی زوردار آواز ایک دفعہ پھر بلند ہوئی۔